اللهم صل على سيدنا ومولانا محمد معبود الجود والكرم وآله وبارك وسلم صلاة وسلام عليك يا سيدي يا رسول الله بلند آواز درود شریف کا نذران اللہ محمد معبود الجود والكرم وآلہ وبارک وسلم صلاۃ وسلاما علیک یا سیدی یا رسول اللہ. معزز علماء کرام, حاضرین مجلس, آپ کے علم ہے کہ ہم نماز کے شرائط پر گفتگو کر رہے ہیں اور یہ گفتگو بڑی طویل ہے, جس کو ہم نے بیان کیا کہ پہلی شرط طہارت. طہارت کیسے حاصل کی جائے, اس پر ہم نے گفتگو کی. یہ یاد رکھیے, ناپاکی دو قسم کی, ایک تو وہ ناپاکی جس میں بغیر غسل کی آدمی پاک نہیں ہوتا, اور ایک ناپاکی وہ ہے کہ نماز کے لیے وضو کیا جائے. یہ دو قسموں کو فقہا نے یوں بیان کیا, حدث اکبر اور حدث اصغر, ایک چھوٹی ناپاکی ایک بڑی ناپاکی. اردو میں اس کو یوں سمجھ لے آپ. تو ہم وضو پر گفتگو کر رہے تھے اور اس کی تمام باریکیاں بیان کی ہم نے. وضو اور غسل میں جب تک جان کر آپ پانی وہاں نہیں پہنچائیں, عادتاً پانی وہاں نہیں جاتا, اور اس کی نشاندہی ہم نے فتاوی رضویہ کی پہلی جلد, خصوصاً ایک رسالہ جو اسی مسئلے پر لکھا ہے اعلی حضرت نے, تبیان الوضو, ان باریکیوں کو ہم نے آپ کے سامنے آسان کر کے بیان کیا. مختصر یہ کہ جو اعضا جن کا غسل میں دھونا ضروری ہے, ایک بال برابر یا تل برابر بھی جگہ اگر خشک رہی تو ظاہر ہے کہ غسل نہیں ہوگا, اور اسی طرح جو اعضا وضو میں دھونا فرض ہے, اس میں اگر کوئی عضو ایک تل برابر جگہ بھی اگر خشک رہی تو ظاہر ہے کہ وضو نہیں ہوگا. بلکہ بعض ایسی احتیاطیں ہیں جو بیان کرنے سے رہ گئیں, اس سے اندازہ لگائیے اس کا کتنا اہتمام انصرام کیا گیا. اعلی حضرت یہ بھی لکھا کہ پان کھانے والے حضرات کے دانتوں میں جو چھالیاں پھنس جاتی ہے, اگر ان پر غسل واجب ہے تو اس کو بھی کریت کر کے نکالیں کہ بے اس کے نکالے وہاں پانی نہیں جائے گا. حسن وہ حضرات جو دن بھر پان چاپتے, میں تو ہر آدمی کو ٹوکتا ہوں جو پان کھانے والے. یہ اگرچہ ہماری بحث سے الگ مسئلہ ہے, لیکن آپ اس کو اچھی طرح سن لیں. یہ جو پان کھایا جاتا ہے, اس میں جو کتھا استعمال ہوتا ہے نا, ہماری یہاں میمن مسجد کھوری گارڈن کے پڑوس میں بنتا ہے. اصل کتھا علم طب میں آپ دیکھیں تو ایک درخت کا جھاگ, وہ کیا ہوتا ہے, جو کتھے کا درخت ہے اس میں ایک شگاو ڈالتے ہیں درخت میں, جڑ میں. تو رات میں جب اس میں کوئی شگاو ڈالا تو صبح تک وہاں وہ رس نکل کر درخت سے وہ جمع ہو جاتا, اس کو لے جا کر اس سے کتھا بنایا جاتا ہے. اور پاکستان میں وہ درخت پوری تحقیق سے اسکروں کو موجود نہیں. تو ہمارے یہاں کتھا کائے کا بنتا ہے, کیونکہ میمن مسجد مصلح الدین گارڈن کے ارد گرد پوری کیمیکل مارکیٹ, ساری دنیا کا کیمیکل آتا ہے اور پورے پاکستان میں یہیں سے جاتا. اب دیکھیے کہ, معاف کیجیے گا, حق ذرا کڑوا ہوتا, اس کو ذرا ہضم کرنے کی کوشش کریں. یہ جتنے حضرات پان کھانے والے, یہ کیا کھا رہے ہیں اس کا اندازہ لگائیے. یہ چمڑے کو رنگنے والا ایک کیمیکل ہے, براؤن چمڑا جس سے رنگا جاتا ہے, और सारे टेंडरी वाले ले जाते हैं, कुरंगी में है टेंडरी। तो हमारे यहां इतनी तरक्की है पाकिस्तान में कि जूते को रंगने वाला जो केमिकल है चमड़े को, उससे कत्था बनाया जाता है। कितनी तरक्की की है पाकिस्तान, और सारे ये चमड़े केमिकल चाबरे हैं। पान की दुकान पर भी यही इस्तेमाल होता, घरों में भी यही इस्तेमाल होता। अब मुझे बताइए आंतों का क्या हाल होगा, ये जो चमड़े केमिकल हम दिन रात चाब रहे हैं, तो आंतों का क्या हाल होगा। यही वजह है कि मुख्तलिफ अकसाम की बीमारियां जो हैं वो फैली हुई हैं। पाकिस्तान में तो कोई चीज खालिस है ही नहीं, अगर ये भी कह दूं तो गलत नहीं होगा। कोई मिनिस्ट्री हो इंसदाद की इसके, भाई ये कहां कहां ऐसे गलतियां होती, वो मुझ जैसे फकीर से इंटरव्यू करे तो मैं बताता हूं आपको कि किस कदर जानलेवा चीजें हैं जो बाजार में बिक रही हैं, और उससे हमारी मिनिस्ट्री हेल्थ जो है वो वाकिफ नहीं है, और अवाम उसको बड़े मजे से खा रहे हैं। तो अच्छा, अब क्या हुआ, उन्होंने पुलिस से बचने के लिए एक छोटा सा बोर्ड लगा दिया और लिख दिया कि यहां खाने का कत्था नहीं मिलता, ताकि बचत हो जाए, FIR अगर कटे, वरना कोई मुकदमा भी बन सकता, भी क्या जहर खिला रहे। एक जोड़िया बाजारी के व्यापारी ने मुझे बयान किया कि उन्होंने एक रंग मंगाया जर्द, जिससे जर्दा बनता है ना, वो जर्दे में डाला जाता। तो अब वो जब डाला जाता तो जर्दे वाला रंग नहीं आया, तो उन्होंने जापान की कंपनी को लिखा कि भाई आपके मर्तबे कोई गलत चीज आ गई है। तो वो कंपनी को इतनी तादाद में मंगाया कि कंपनी खुद आ गई कि भाई मुझे बताइए क्या शिकायत। उन्होंने बताया कि भाई ये जब डालते हैं रंग तो उससे वो जर्दे का रंग नहीं आता, वो सर पीट के रह गया। ओफो, इसको आप क्या खाने में इस्तेमाल करते हैं, अरे ये तो जहर है। तो जहर ले जा रहे हैं लोग दुकानों से खरीद कर जर्दे में डालने के लिए। उन्होंने कहा हम तो समझ रहे थे कपड़ा रंगने के लिए मंगवाया जा रहा, ये तो हम हैरान रह गए कि इसको आप खाते हैं, ये चीजें हम दिन भर खाते रहते हैं। और ऐसी कई चीजें, आप बोतल गली चले जाइए, और पूरा ये इंटरव्यू सब आ चुके हैं, ये रिकॉर्ड में मौजूद है। खाली बोतलों की दुकानें, एक आदमी उसके पास जाता है कि ये इंजेक्शन की खाली जो शीशियां जमा करते हैं इसका क्या करते हैं, वो ये समझा कि शायद ये कांच वाले ले जाते हैं, इसको गला करके दोबारा कांच बनाते हैं। उन्होंने कहा नहीं साहब, ये तो नकली दवाएं बनाने वाले ये शीशियां ले जाते हैं। अब मुझे बताइए कि इंजेक्शन की शीशी में पाउडर और मैदा डाला जाए और वो मरीज के लगाया जाए तो उस बेचारे का क्या हाल। यही वजह है कि दवाइयां गैर मौसर होकर के रह गई, और ये सारी बातें हुकूमत को मालूम कि नहीं कि छुपी हुई। नकली कंपनियां पकड़ी जाती हैं और छापे पड़ते हैं उन पर, लेकिन उनका कुछ होता नहीं। तो सबसे बड़ी मुसीबत यह है कि कोई बड़े से बड़ा स्कैंडल हो, वो पकड़ा जाए, वो इतना बा असर होता है कि सब रिहा हो जाते हैं, जमानतें भी हो जाती हैं। बताइए, तो आदमी को मारने का काम कर रहे हैं, एक तो ना आदमी को बंदूक या पिस्तौल से मारा, ये भी तो कत्ल है या नहीं, कि जाली इंजेक्शन लगाएं बड़े हसास, और उससे लोग क्या उनको फायदा होगा या मरेंगे। गौर कीजिए आप, जो जो मेरे इल्म है बात वो बता रहा हूं आप। एक आता है टार्टरिक एसिड, एक होता है सस्ता टार्टरिक एसिड। वो सस्ता किस काम आता, कभी आप दावतों में देखा होगा आपने कि पानी में हाथ धोने के लिए लींबू डालते हैं काट, जब आखिरी में आप हाथ धोएं तो लींबू को पानी में मिला करके हाथ धोएं तो खटाई से भी चिकनाहट निकल जाती। ये टार्टरिक एसिड आता है बड़ी बड़ी होटलों का किचन धोने के लिए, जो गलाजत होती है ना उसको धोने के लिए। अच्छा, एक टार्टरिक एसिड है कन्फेक्शनरी का, यानी जो ड्राप चॉकलेट वगैरह में इस्तेमाल, जो खटाई देखते हैं ना, एक ये टार्टरिक एसिड। ये जर्मनी की कंपनी है, उसका नाम है बुश। ये खाने के जितने आइसेंस हैं ये वो बनाती, और टार्टरिक एसिड जो वो बनाती है तो उसका थैला मिलता है 2000 का, और फर्श धोने का जो टार्टरिक एसिड है वो 2-250 का मिल जाता। तो ये जितने छोले और बेचने वाले लोग हैं वो एसिड इस्तेमाल करते हैं जो फर्श धोने का, और अब बड़े मजे से चम्मच लेकर ठेले पर खड़े होकर के लोग उससे इफ्तारी कर रहे हैं और खाते हैं, तो गौर तो करें कि क्या क्या चीजें आप खा रहे हैं। अल्लाह अकबर। और बाल लोग तो खाने के इतने आदि हुए कि मैंने जिमनन कहा था ना कि घर का खाना तो पसंद ही नहीं आता, बेगम को भी हफ्ते में एक दो मरतबे बाहर खाना। तब आप जानते हैं कि जब वो कहे कि भाई बाहर खाना है तो आपकी तो चलेगी नहीं, आपकी तो चलेगी, बेगम की, आपकी कहां चलेगी, जा रहे हैं बाहर खा रहे हैं। तो इस तरह पूरी उम्र शायद बाहर होटलों में गुजर गई। घर में कर का खाना पसंद नहीं आएगा उस आदमी को जो होटलों के खाने का आदि। तो अकबर इलाहाबादी ने बड़ी प्यारी बात कही, हुए इतने मुहज्जब के कभी घर का मुंह ना देखा, कटी उम्र होटलों में, मरे अस्पताल जाकर। ये जिंदगी आदमी की, सारी उम्र होटलों में गुजर गई और मरे भी तो घर में नहीं, अस्पताल जाकर के मरे। ये है जिंदगी का मुख्तसर, समझे यार। तो इससे देखिए यार क्या क्या चीजें हम खा रहे हैं, अंदाजा लगाइए। मैंने सोचा कि ठीक है गुफ्तगू मसाइल की, लेकिन इनकी भी निशानदही की जाए ताकि आप ये समझ लें कि आप खा क्या रहे। इसलिए बराए करम अपने घर में खाइए, जो दाल रोटी हो, जो लज्जत या सेहत उसमें है वो बाहर के मुर्गी में नहीं, घर का खाइए आप। ये ऐसी ऐसी गंदी चीजें बाजार में हैं कि लोग बहुत शानदार तरीके से खा रहे हैं। और ये बात भी रिकॉर्ड में, मैं नाम तो नहीं लेता, एक हलीम है बहुत मशहूर, एक प्रोग्राम टीवी में आया, उसने पानी डालकर और छलनी से छान कर बताया कि जिसको हम समझ रहे हैं ना कि गोश्त इतना इसमें पीस दिया गया कि उसके रेजे नजर आ रहे हैं, जब निकाला तो पता लगा कि वो तो रोई थी। और जिस वक्त ये प्रोग्राम नशर हो रहा था उस वक्त भी वो हलीम बिक रहा था, यानी रोई डालकर उसको घोट दिया गया जिसको आप गोश्त समझ रहे हैं, समझे यार। ये सूरत हाल, तो छालिया भी अगर मुंह में हो उसको भी निकालिए कुरेद करके, ताकि वो जगह भी खुश्क नहीं रहे। और बाद हजरात में इसका भी तस्करा आला हजरत ने लिख दिया, ये जो दांत है इसमें कोई गिर जाए तो नकली दांत लगाते हैं, ये तो जरूरत है। इस जरूरत में एक तो ये है कि इसी दांत पर दांत चढ़ा दिया जाता है, या बाद लोग शौकिया, ये भी एक शौक है कि ये दांत जो है इस दांत पर एक खोल चढ़ाते हैं सोने का या चांदी का। भाई हंसेंगे ना जरा, तो सोने का दांत नजर आएगा तो शायद कुछ रो पड़ेगा महफिल पे कि भाई सोने के दांत हैं तो बहुत कोई बड़ा आदमी नजर आ रहा, समझे। इस दांत पर अगर सोने का खोल चढ़ा हो तो भी गुसल नहीं होगा, इसलिए कि अंदर पानी नहीं पहुंचा। कोई नकली अगर दांत लगाना है तो कोशिश करें कि वो दांत ऐसा हो कि गुसल में उसको निकाल लिया जाए, बाद में लगा लिया जाए। इसका भी तरीका है कि वो चांदी के तार से उसको बराबर वाले दांत में इस तरह जोड़ते हैं कि जब निकालें तो निकल जाता है। एक और तरीका निकला है अमरीका का, वो यहां भी निकल गया। पैदाइशी बच्चों के दांत जरा बाहर हो जाते हैं, अब इस पर तो कोई पाबंदी नहीं, ठीक। उसमें एक वो एक कैप चढ़ाते हैं तो वो दांत को दबाए रखती है, फिर आप हर 15 दिन के बाद डेंटिस्ट के पास जाइए, वो उसको नाप तोल कर उसको फिर कम करता है, उसके दबाव को और बढ़ाता है कि दांतों का दबाव अंदर की तरफ हो तो दांत सीधे हो जाते हैं। इसमें भी दो चीजें, एक तो प्लास्टिक का है वो निकल जाता है, वो लगाइए। बाद हजरात जो हैं वो पक्का लगाते हैं, बिल्कुल फिक्स। अब जब फिक्स कर दें तो पानी नहीं जाएगा और वो शरई जरूरत भी नहीं है, ये तो जीनत है ना, एक कि दांत को जरा सीधा करने के लिए लगाया जाता। एक प्लास्टिक का है वो जरूरत को पूरा कर देता, तो वो ऐसे लूज लगाइए कि जिसको निकाल करके आप कुल्ली कर सके। और वो भी कराची में, दोनों चीजें कराची में बन जाती, तो आप वो जो लगाने वाला है वो जो फिक्स होता है वो मत लगाएं। अच्छा, कभी एक दांत गिर जाए तो उसको अगर सोने का दांत लगाया जाए, लेकिन वो बांध दिया जाए बराबर वाले दांत से कि जब निकालें तो वो निकल जाए, तो आला हजरत फाजले बरेलवी ने अपना रिसाला तिमियानुल वुजू में इमाम मोहम्मद के कौल पे फतवा दिया है कि ये दांत अगर सोने का लगाया जाए, امام محمد رضی اللہ عنہ کا فتویٰ یہ ہے کہ یہ جائز سونے کا دان، لیکن اس کو بھی یہی کیا جائے کہ فکس نہیں کیا جائے، ایسا رکھیں کہ وضو یا غسل میں نکل جائے اور کلی کر لیں صحیح طریقے سے، تو اس میں شرن کوئی حرج نہیں ہے. اچھا، جہاں فکس لگانا ہو اگر وہ واقعی آپ کی ضرورت ہے، جیسے بعض ڈاڑیں نکل جاتی ہیں تو وہ کیا کرتے ہیں کہ ڈاڑوں کا خول بنا کر اس پہ چڑھا دیتے ہیں جس سے آدمی کھانا کھا سکتا. اگر ایسی ضرورت ہے تو یہ شرعی ضرورت ہے، لیکن بلا وجہ زینت کے لیے ایسا کام کرنا جو ہے وہ صحیح نہیں کہ جب آپ کلی کریں تو وہاں پانی نہیں پہنچے، یہ صحیح نہیں. اور بلکہ احتیاط یہ لکھے فقہا نے کہ جب کلی کریں تو غرغرا بھی کریں تاکہ حلق تک پانی پہنچ جائے. البتہ رمضان میں روزے کے دوران غرغرا کرنے میں گمان یہ ہے کہ پانی کہیں نیچے نہ اتر جائے، اس لیے روزے میں غرغرا مت کیجیے. اور یہ بھی فقہا نے لکھا کہ جیسے آپ رمضان ہے اور سحری کے وقت میں ناپائی کا غسل کرنا ہو، تو اب آپ خطرہ یہ ہے کہ جب ناک میں پانی چڑھائیں تو ہو سکتا ہے دماغ تک پانی پہنچ جائے. اس کی علامت یہ ہے، کبھی آپ نے بھی دیکھا ہوگا کہ پانی جب ناک میں چڑھائیں اندر اگر چلا جائے تو یہاں جلن ہوتی ہے سر کے پیچھے، اس میں روزہ ٹوٹ جائے گا. تو ایک طریقہ یہ لکھا ہے کہ اگر آپ سحری میں ہوں تو سحری میں اگر غسل واجب ہے تو آپ غسل کرنے سے پہلے اچھی طریقے سے غرغرا کر لیں، ناک میں پانی بھی چڑھا دیں، پھر اس کے بعد غسل کر لیں کہ جو اشد ضرورت ہے وہ پوری ہو گئی، اب اس کے بعد گمان نہیں ہوگا کہ پانی دماغ میں پہنچ جائے. تو کلی جب کریں تو یہ کلی کرنا یا ناک میں پانی چڑھانا اگرچہ یہ کام پہلے ہو گیا مگر یہ جائز ہے، اور اس کے بعد پھر معمول کے مطابق غسل کر لیں اور وضو کر لیں، اس سے روزے کی حفاظت ہوگی. یہ چند چیزیں میں نے وہ بیان کی. اور دوسری پھر ہم نے کیا کہا، دوسری شرط نماز کی یہ ہے کہ سترِ عورت ناف کے نیچے سے لے کر گھٹنے کی سفیدی تک، یہ مرد کا سترِ عورت. فقہا نے 8 بیان کیے، اعلی حضرت فاضل بریلوی نے بڑے دلائل اور برائن سے 9 بیان کیے، اور اس کو بڑے دلائل سے بیان کیے کہ کوئی کہیں کہ صاحب سب نے تو 8 لکھے اور اعلی حضرت نے ایک اور بڑھا دیا، اس کے دلائل فتاوی رضویہ میں موجود ہیں. اور خاتون کے اعضاء تو تقریباً 35 شمار کیے، یعنی اس کا یہ گلا بھی سترِ عورت ہے، یہ اوپر کا یہ گردن یہ بھی سترِ عورت. اگر گلا نماز میں کھلا رہا نماز فاسد ہو جائے، کان اگر کھلے رہے نماز میں تو نماز فاسد ہو جائے گی. اور ایک معیار یہ مقرر کیا گیا کپڑے کا کہ کپڑا آپ ایسا پہنیں کہ جس میں نماز پڑھنے میں آپ کو دشواری نہ ہو. آج کا مسئلہ کیا ہے، تاکہ معاشرے کی اصلاح بھی ہوتی رہے، آج کی معراج یہ ہے کپڑے پہننے کی کہ لڑکا پوری لڑکی نظر آئے اور لڑکی پورا لڑکا نظر آئے، یہ ہے آج کل کا فیشن. تب لڑکیوں نے بھی پتلون اور شرٹ پہننا شروع کر دیا. حضور علیہ السلام نے فرمایا کہ لعنت ان مردوں پر جو عورتوں کی مشابہت کریں، لعنت ان عورتوں پر جو مردوں کی مشابہت کریں. اللہ اکبر. ایک مسئلہ ہم نے پڑھا تو سمجھ میں نہیں آیا، اس میں یہ تھا کپڑا گھرسنا، یعنی یہ اس طریقے سے، یہ نماز میں گھرسنا جو ہے وہ جائز نہیں، اور اسی طریقے سے چوٹی باندھنا یا پونی باندھنا یہ جائز نہیں. ہم یہ سمجھتے تھے کہ بھائی یہ مسئلہ شاید خواتین کے لیے ہو، بلکہ ایک مفتی صاحب نے فتویٰ بھی دے دیا کہ خواتین جوڑا باندھ کر نماز نہیں پڑھیں، لیکن بعد میں جب پوری فتح و رضویہ پڑھی ایک جگہ لکھا کہ خواتین کا تو پردہ اسی میں ہے بالوں کی حفاظت، کہ وہ جوڑا باندھ کر نماز پڑھیں. ہم سمجھتے تھے کیا مرد بھی جوڑا باندھتے ہیں، اس وقت سمجھ میں نہیں آتا تھا، مگر اب اس دور کو دیکھ کر کے سمجھ میں آ گیا. آپ دیکھا اپنے لڑکوں نے ایک فیشن یہ نکالا کہ پونی باندھے ہوتے ہیں، پتہ ہی نہیں چلتا ہی ہے کہ شی ہے، جا رہے ہیں کہ جا رہی ہے، آ رہے ہیں کہ آ رہی. اب یہ معراج یہ ہو گئی कि नौजवान लड़कों ने भी अपने बाल बांधना जो है बाल बड़े करके और उसको छोटी बांधना शुरू कर दिया, पोनी बांधते, और वो फैशन की मेराज है। बल्कि उलमा ने लिखा कि ये बड़े बाल रखना ये भी जायज नहीं, लंबे। तीन कैफियतें आई हैं हदीस शरीफ। एक तो हुजूर अलैहिस्सलाम ने हज के मौके पर हल्क फरमाया, पूरा सर मुंडाया, और मुंडाने के बाद गालिब हज़रत अनस इबन मालिक को बाल दिए, फरमाइए लो और इसको सब में तकसीम कर दो। चुनाचे हुज़ूर के मुए मुबारक ये तमाम सहाबा में तकसीम किए गए। यही वजह है कि आज तक हुज़ूर के मुए मुबारक मौजूद हैं। लोग उमूमन मजाक करते हैं कि भाई ये हर गली मुए मुबारक कैसे पहुंच गया। मैं अपने हिसाब से समझाता हूं। आप एक दिन आप अपना सर मुंडाइए नाई से और सारे बालों इकट्ठा करके घर ले आए और उसको गिनिए आपके कितने बाल हैं। शायद 6 महीने तक भी आप नहीं गिन पाएंगे कि आपके सर में कितने बाल हैं। तो हुजूर अलैहिस्सलाम के घने बाल थे, तो आपने जब सर मुंडाया, जब मोए मुबारक तकसीम फरमाए, 1,25,000 सहाबा कराम अली मुरिद्वान हज के उस इज्तिमा में मौजूद। और एक कैफियत इसकी उलमा ने यह लिखी, मुफ्ती आजम पाकिस्तान हकीमुल उम्मत मुफ्ती अहमद यार खान साहब ने भी इसको नकल की, और जिन जिन के पास मोए मुबारक उनसे आप तस्दीक कर लें कि मोए मुबारक जिनके पास है कुछ अरसे में, एक तो यह कि वो अज़ खुद बड़ा हो जाता, बड़ा होने के बाद उसमें से शाख भी निकलती, गोया एक एक बाल हुजूर अलैहिस्सलाम का जिंदा। हम सबका ईमान है हुजूर अलैहिस्सलाम हयातुन नबी हैं, मगर मोए मुबारक भी हुजूर अलैहिस्सलाम का जिंदा, उससे हर साल 1.5 साल में एक शाख निकलती है। जिनके पास है वो शाख निकाल कर किसी को तोहफतन दे देते। तो दुनिया भर में मुहद्दिस हीन हजरत अल्लामा मौलाना अब्दुल मुस्तफा आजमी रहमतुल्लाह, बहुत बड़े मुहद्दिस थे हिंदुस्तान, सदर शरिया के शागिर्द, और बेशुमार किताबें उन्होंने लिखी। अहमदाबाद एक जगह है गुजरात में, वहां किसी दारुलूम में वो शेखुल हदीस थे, कहीं मोए मुबारक की जियारत हो रही थी, तो लोगों ने हंगामा किया, कुछ बदतमीजी की, और ये मुकदमा आ गया अल्लामा अब्दुल मुस्तफा आजमी के पास। तो जो साहब ज्यादा हंगामा कर रहे थे उनको बुलाया, बुलाने के बाद कहा आपका क्या नाम है। उसकी खुशबख्ती का ये कि उसने अपने नाम के साथ सैयद लगाया कि मेरा नाम सैयद फला फला है। तो अल्लामा अब्दुल मुस्तफा आजरी साहब ने फरमाया, अल्लामा अब्दुल मुस्तफा आजमी ने, कि तुम सैयद, इसका सबूत क्या है। उनका मेरी अम्मा कहती है मैं सैयद, मेरा अब्बा कहता है मैं सैयद, का ना अम्मी और अब्बा मिलाकर के 2 है ना। यहां 10,000 आदमी खड़ा हुआ कह रहा है कि हुजूर को मोए मुबारक, तो आप 10,000 की गवाही नहीं मान रहे, 2 गवाहियों पर आप सैयद बन गए, और ये इतना मजमा खड़ा हुआ जियारत कर रहा है हुजूर अलैहिस्सलाम की, इसको आप नहीं मान रहे। तो हुजूर ने इस तरीके से मोए मुबारक तकसीम फरमा दिए। तो अच्छा, एक रिवायत है कि हुजूर अलैहिस्सलाम के मोए मुबारक कान की लौ तक थे, और एक रिवायत में है कि निस्फ गोश्त आधे कानों तक। इसमें तत्बीक उलमा ने यूं कायम की कि जब हुजूर ताजा ताजा बाल तरशवाते तो यहां तक तरशवाते, कान की लौ तक। कुछ किसकी साहबी ने ऐसे वक्त देखा कि जब हुजूर के बाल कुछ बढ़ गए तो निस्फ गोश्त, और जब हज फरमाया तो आपने हल्क फरमा दिया, पूरे बाल तराश दिए। अब क्या होता है कि लोग हज करने के लिए जाते हैं, जो फैशन वाले लोग हैं, भाई हज तो है ही अल्लाह तबारक व तआला से कुर्ब हासिल करने का एक जरिया, वहां जाकर लोग बजाय अपने गुनाहों को माफ कराने, अपना अहवाल जानने के, बाल को देखते हैं, बाल कहीं खराब ना हो जाए, तो हलक नहीं कराते, छोटे करवाते। और बाजों को हमने देखा कि वो हलक कराने कपड़े पहन लिए, जद्दा चले गए, जद्दा में हलक करवाते या कसर कराते। हमारे उलमा ने उस अहनाफ का मजहब यह है कि हलक भी अगर करवाएं तो वो भी हरम में होना चाहिए, कसर भी अगर हो तो हरम में हो। इस पे हमारे एतबार से 2 दम होंगे। एक तो ये कि जब तक कसर या हलक नहीं करेंगे इहराम नहीं उतरा, और आपने सिले हुए कपड़े पहन लिए और जद्दा चले गए। एक तो दम होगा सिले हुए कपड़े पहनने का, और एक दम होगा बेरून हरम हजामत बनाने का, दो दम हो जाएंगे। अच्छा, लोगों का हाल ये कहते हैं ना, सब जा रही है तो सब मौलवियों के ढकोसले हैं। अरे मौलवी अपनी जेब से थोड़ी बयान कर रहा है भाई, ये तो हदीसों में मौजूद है, तो आप उसको तो माने जो हदीस की किताबों में। हाँ, लोग उमन उलमा मसाइल बयान करें जिसमें उनको अजियत हो, तकलीफ हो, तो कहते हैं ये सब मौलवियों के मन घड़त है। ये मौलवियों के मन घड़त नहीं, कुर्बानी जो है वो भी हुदूद हरम में होगी, दम भी अगर देंगे तो हुदूद हरम में होगा। ये नहीं कि एक कसूर तो किया आपने हज में तो उसको कराची में दम दें, ये जायज नहीं। अलबत्ता सदका जो है वो दिया जा सकता है बैरून हरम। तो बालों में भी एहतियात बरती जाए कि हुजूर अलैहिस्सलाम की जो सुन्नत है उसको इख्तियार किया जाए, जाहिर है कि आपका बाल रखना भी सवाब हो जाएगा। और इसका खास एहतमाम इंसिराम रखे। अच्छा, ये जो बहुत सारे लोग लंबे बाल रख लेते हैं, इसको आला हजरत ने मना फरमाया, तो आला हजरत ही से सवाल हुआ, ये मलफूजात में है, कहा हजरत ये बाल बड़े करना तो आपने मना लिखा, मगर एक बुजुर्ग हैं जिनका मजार हैदराबाद दक्कन में है, ख्वाजा बंदा नवाज गेसुए दराज रहमतुल्लाह अलैह, ये खलीफा थे हजरत नसीरुद्दीन चिराग देहली रहमतुल्लाह अलैह, और नसीरुद्दीन चिराग देहलवी रहमतुल्लाह अलैह ये खलीफा हैं निजामुद्दीन औलिया रहमतुल्लाह अलैह। वो बाल बड़े रखते थे और उसी में उनका ये नाम मशहूर हो गया, ख्वाजा बंदा नवाज गेसुए दराज। तो आला हजरत ने उसकी तौजीह ये फरमाई कि फरमाया वो बाल लंबे नहीं रखते थे, इसकी वजह यह थी कि एक मरतबे उस जमाने में जो मोअज्ज़ज़ बुजुर्ग होते, आपने देखा होगा कि शादी वगैरह के मौके पर दूल्हा या दुल्हन को पालती में लाते, एक खटोला होता था उसको उठा करके उसमें बिठाते, तो एक मरतबे नसीरुद्दीन चिराग देहलवी रहमतुल्लाह अलैह को पालती में बिठाकर ले जा रहे थे कि उनकी मोहब्बत थी कि एक लट उनकी पालती में फंस गई, जिसमें हजरत नसीरुद्दीन चिराग देहलवी रहमतुल्लाह अलैह सवार, तो वो उस लट को नहीं कटवाते थे जो उनकी पालती में फंस गई, उन्होंने बरकत के लिए उसको उसी तरह रखा, तो वो एक लट उनकी बहुत बड़ी थी जो उस पालती में फंस गई, इसलिए उनका लकब मशहूर हो गया गेसुए दराज। वो सारे बाल उन्होंने ऐसे नहीं रखे जैसे आम तौर पर लोग रखते हैं, पूरे नीचे तक चले जाते, बल्कि बा सूफिया को यह भी देखा आजकल कि बाजा तो चोटी भी डाल लेते हैं बालों में, ये जायज नहीं। बालों के रखने का भी तरीका, कपड़ों को आइए, कपड़े कोशिश ये करें कि सुन्नत के मुताबिक कहने, जो जमाने के सूफिया का लिबास वैसे कपड़े आप इस्तेमाल करें, और पतलून के मुतालिक हमारे अकाबिर उलमा जो मौजूद जमाने को उन्होंने लिखा, किसी जमाने में पतलून सिर्फ अंग्रेजों का पहनावा था, अंग्रेज के अलावा पतलून मुसलमान नहीं पहनते थे, तो उस जमाने में कोई पतलून पहनकर जाए तो लोग समझते थे ये ईसाई है, उस वक्त पतलून पहनना हराम था। अब इस पर बहस चली कि पतलून क्या है, ये शायर दीन है या कुछ और है। एक होता शार कौमी, पतलून का पहनना ये शार कौमी है, अंग्रेज उस जमाने में पहनते थे, अंग्रेजों के अलावा कभी मुसलमान नहीं पहनते, उस वक्त उलमा फतवा देते कि पतलून का पहनना हराम। लेकिन पतलून जो है तुर्की एक मुसलमान मुल्क है और सारे हनफी हैं, उनका कौमी लिबास ही पतलून है। अब यहां भी कॉलेज और स्कूल में दफ्तरी जितने भी लोग हैं सब पतलून पहनते हैं, अब चूंकि ये शार कौमी है और ये बदलता रहता, अब हम नहीं कहेंगे कि पतलून पहनकर नमाज पढ़ना जायज नहीं, लेकिन इतना जरूर लिखा अकाबिर उलमा ने इस जमाने के कि पतलून ऐसी हो कि जिससे आराम से नमाज पढ़ी जा सके, वरना ऐसी ना हो कि इतनी तंग, हमारे जैसा आदमी गौर करे तो देखे कि ये बंदा इसमें घुसा कैसे होगा, हाँ इतनी जाम हो कि हम सोचें कि ये आदमी इसमें घुसा कैसे होगा, और जब सजदा करे तो सारे आजा उसके मकशूफ, तो ऐसी पतलून ना पहनी जाए ढीली ढाली की जिसमें सजदा कर सके और उड़ जाए सजदे से आराम से, उसमें हरज नहीं। फिर उसके बाद जो रंग है, रंगों में क्या है, چھچورے رنگوں سے علماء نے منع فرمایا جو خواتین پہنتی، ایسے رنگ استعمال نہ کریں آپ. تو مردوں نے آج کل خواتین کا لباس جو ہے وہ اپنا لیا ہے، اور خواتین جو ہیں انہوں نے مردوں کا لباس اپنا لیا ہے، اس سے بچا جائے. تمام حضرات کو بچنا چاہیے. اب آپ غور فرمائیے کہ آج کل کے، بات تو بہت بری لگے گی اگر کوئی صاحب بیٹھے نعت خوانوں کے کرتے دیکھیں، ایسا لگتا جیسے دلہن کا کرتا پہنے ہوئے. ایک بات سمجھ میں آتی، شاید مہنگائی کا دور ہے، کہیں بیگم دعوت میں جائے تو وہ کرتا پہن لے، آپ کہیں نعت خوانی میں جائیں تو وہ کرتا پہن لے، ایک تیر سے دو شکار ہو رہے ہیں. باضابطہ اس میں چمکیاں ٹاکی گئیں، اور ایک کے کرتا بمبئی کے بازار میں معلوم کریں آپ تو 40-40 ہزار روپے کا ایک کرتا، پورے ایک سال کا لباس آپ کا بن جائے. آج تو ایسے چمکیلے کپڑوں سے بھی پرہیز کرنا چاہیے. جو خواتین کا لباس ہے وہ مردوں کو نہیں پہننا چاہیے. اور اسی طرح خواتین کو بھی بچنا چاہیے کہ مردوں کا لباس نہ پہنے، ایک بات. دوسری بات، ایک یاد رکھیے کہ نماز میں جب آئیں تو بہترین لباس پہن کر کے آئیں کہ اللہ کے گھر کی حاضری. بعض باتیں اس میں تلخ بھی ہیں، مثلا ہم آئے ٹوپی گھر سے نہیں لائے، رواج ہی نہیں ٹوپی رکھنے کا، اب یہاں سے ہم نے پلاسٹک کی ٹوپی جو ہے یہ سر پہ رکھی اور نماز میں کھڑے ہو گئے. مجھے بتائیے، ڈبل سواری کا آپ کا چالان ہو جائے، سب سے چھوٹا مقدمہ، ایک جوڈیشل مجسٹریٹ کے سامنے آپ کو جانا، آپ یہ ٹوپی پہن کر جائیں گے جج کے سامنے؟ یا آپ کا نکاح پڑھایا جا رہا تو یہ ٹوپی پہن کر نکاح میں آئیں گے؟ تو پھر نماز کو کیا آپ نے اتنا ہلکا سمجھا ہوا ہے؟ جو چاہے پہن لے. اور گندا لباس پہنے، پھٹا ہوا، پوچھا ارے بھائی یہ پھٹا ہوا لباس کیسے پہنا آپ نے؟ بھائی کیا کرنا ہے، نمازی تو پڑھنی ہے نا. اچھا بھائی یہ پھٹا ہوا لباس پہن کر آپ شادی بھی ہمیں کیوں نہیں جانتے؟ ایک صاحب امریکہ میں ملے جن کی پتلون پھٹی ہوئی. اچھا اس کا بھی رواج ہے کہ وہ پتلون بڑی قیمتی ہوتی جو پھٹی ہوئی ہو. تو مجھ سے کہنے لگے میں کراچی آؤں گا تو میرا نکاح پڑھانا ہوگا آپ کو. میں نے کہا نکاح تو پڑھاؤں گا بھائی، مگر یہ پہن کے مت آنا میمن مسجد میں، ہاں ورنہ لوگ تو آپ کو خیرات دینے لگ جائیں گے. بھائی کم سے بندے خدا پاجامہ تو بنا لو کم سے کم صحیح. تو جو پھٹی ہوئی پتلون اس کی قیمت زیادہ، آپ پوچھ لیجئے گا بازار میں، جو زیادہ پرانی ہو اس کی قیمت نئی پتلون سے زیادہ، جس میں آزا نظر آئے، بلکہ پیچھے سے بھی پتلون پھٹی ہوتی ہے تو یہ بھی رواج بن گیا، عجیب عجیب قسم کے رواج. ایسے کپڑوں سے پرہیز کیا جائے. اور علماء نے لکھا کہ نماز کو حقیر جان کر اگر ایسا کیا جائے تو دائرہ اسلام سے خارج ہو جائے گا. اگر نماز کو حقیر جانا آپ نے کہ بھائی نمازی تو پڑھنی ہے نا، اس میں اچھے لباس کی کیا ضرورت. اور یہ بھی بتا دوں آپ کو میں کہ نماز میں جو اچھا لباس پہنیں گے اس میں جو پیسہ خرچ ہوگا اس کا بھی آپ کو نفل صدقے کے برابر ثواب ملے گا. یہ نماز کے لیے آپ نے پہنا. تو کوشش کریں کہ اچھے کپڑے پہن کر کے نماز میں آئیں کہ اللہ کے دربار میں حاضر ہو رہے ہیں، مذاق تھوڑی کو. اللہ کے دربار میں حاضری کے لیے اچھا لباس ہونا چاہیے. تو یہ تھا دوسری شرط ہم نے بتائی ستر عورت کہ جس میں لباس کے متعلق کچھ مسائل ہیں، کوشش کریں کہ وہ لباس پہنے جو اس زمانے کے صوفیہ لباس پہنتے ہوں گے. ایک مرتبہ حضرت فاروق اعظم رضی اللہ عنہ کے زمانے میں جو ذمی تھے کفار، انہوں نے مسلمانوں کا لباس پہننے کی اجازت چاہی تو فاروق اعظم نے ان کو اجازت نہیں دی. فرمایا کہ نہیں تم یہ لباس نہیں پہنو، اس لیے کہ جب کوئی ملک فتح ہوتا اور وہ جزیہ دینے کو قبول کر لیتے، یعنی ایک اسلامی ٹیکس ہے، تو ان کا مال جان عزت آبرو مسلمانوں کے ذمے ہوتا، ان کا لباس الگ ہوتا مسلمانوں کا لباس الگ ہوتا. تو اب وہ ذمی کافروں نے مسلمانوں کا لباس پہننے کی اجازت چاہی تو فاروق اعظم نے انہیں اجازت نہیں دی. اور آج ہم الٹ کر رہے ہیں، ان کے لباس پہن رہے ہیں اور پھر پھولے نہیں سماتے. کوئی نوجوان ہو اور وہ سوٹ اور ٹائی پہن کر نکلے تو اماں فخر کرتی، پڑوسی سے کہتی بوا دیکھا میرا بچہ جب جاتا ہے سوٹ بوٹ پہن کر پورا انگریز لگتا، یعنی پورا بےمان لگتا، اس پر فخر کر رہا. تو یہ کوئی فخر والی چیز ہے؟ اللہ اکبر. ان ساری چیزوں سے بچنا چاہیے، خصوصاً حالت نماز میں. وہ لباس پہنے جو ڈھیلا ڈھالا ہو، جو اس زمانے کے صوفیہ اور علماء کا لباس ہو، وہ لباس آپ استعمال کریں۔ اور اس کے بعد ہم نے پھر ایک شرط استقبال قبلہ، اس پر بھی ہم نے گفتگو کر لی الحمدللہ۔ اب اس کے بعد آتا ہے جناب مسئلہ نیت کا، یہ بھی ایک شرط ہے نماز کی، نیت کرنا۔ اور نیت کیسے کریں گے؟ ایسے تکبیر پڑھتے ہوئے اللہ اکبر کر کے پھر آپ ہاتھ باندھیں گے۔ علماء نے نماز کے چھ شرطیں لکھی اور چھ فرائض، اور بعضوں نے اس کو بارہ نہیں بلکہ تیرہ بیان کی۔ انہوں نے کہا بات یہ ہے کہ جو شرائط میں آخری شرط ہے اس کو بعض علماء نے فرائض میں شمار کیا، جو پہلا فریضہ ہے بعض علماء نے اس کو شرائط میں شمار کیا، اس لیے آپ کو کہیں اعداد و شمار میں ایسا نظر آئے تو اس میں پریشان ہونے کی ضرورت نہیں۔ جیسے تکبیر کو شرط بھی کہا گیا اور فرض بھی کہا گیا، لیکن یہ آخری شرط ہے اور پہلا فریضہ ہے، اس کو اگر ملائیں تو تیرہ ہو جاتے ہیں فرائض اور شرائط ملا کر کے۔ پھر اس کے بعد یہ ایک مستقل عنوان ہے کہ پانی اگر نہ ملے تو تیمم کیا جائے، اس کو ہم الگ بیان کریں گے تیمم کن چیزوں سے کیا جائے اور تیمم برخاست کیسے ہوتا ہے اور تیمم کرنے کا طریقہ کیا ہے۔ آپ سب نے کتابوں میں تو پڑھا ہوگا کہ تیمم کرنا چاہیے، لیکن تیمم کیسے کیا جائے اس پہ کبھی آپ نے غور نہیں کیا ہوگا اور نہ کبھی کسی عالم کے پاس بیٹھ کر آپ نے کوشش کی سمجھنے کی کہ تیمم کیسے کیا جائے۔ اس کو ہم انشاءاللہ تبارک و تعالی آئندہ کی نشست میں بیان کریں گے، نیت کو اور تکبیر تحریمہ۔ دعا فرمائی اللہ تبارک و تعالی سے کہ مولائے کری ہماری اس محفل کو قبول فرمائے، جو مسائل بیان کیے ہیں مولا اسے اپنے دربار میں قبول فرما اور ہم سب کو عمل کرنے کی توفیق عطا فرما۔ کوئی نے پہلے عرض کیا آپ سے کہ میں دو سال سے بیمار ہوں، اب مجھ سے بولا نہیں جاتا، لیکن الحمدللہ آپ حضرات کی دعاؤں سے میں یہاں تک پہنچ گیا، اور آئندہ بھی انشاءاللہ جو مجھے صحت ہوگی تو مجھے یقین ہے کہ آپ حضرات کی دعاؤں سے ہوگی۔ ہمارے امام صاحب ہر نماز میں دعا فرماتے ہیں، اللہ تعالیٰ قبول فرمائے، تو آپ حضرات کی دعاؤں سے یہ نتیجہ یہاں تک تو پہنچا کہ میں کچھ بول لیتا، اور انشاءاللہ آئندہ بھی آپ کی دعائیں شامل حال رہیں، انشاءاللہ تبارک و تعالی یہ محفل جو ہے وہ جاری رہے گی، آپ حضرات کا ذوق اور شوق ایسا ہی رہا جیسے اب آتے ہیں آپ۔ تو یہ یاد رکھیے گا کبھی کبھی ضرورت مسائل کو دیکھتے ہوئے وقت کچھ زیادہ ہو جاتا تو آپ برگشتہ نہ ہوں، اس لیے کہ جو باتیں ہم بیان کر رہے ہیں یہ وہ ہیں کہ جس کو سب کو ضرورت، اور آپ اگر اس کو پڑھیں گے تو آپ کو سینکڑوں کتابیں پڑھنی ہوں گی جو بغیر آپ کی محنت اور مشقت کے ہم آپ کے سامنے رکھ دیتے ہیں چیدہ چیدہ مسائل۔ تو اس میں ذوق اور شوق سے اس میں شرکت کیجیے گا آپ، کہ جتنی دیر آپ یہاں بیٹھے ہوئے ہیں دینی محفل میں شرکت جو ہے یہ بھی بہت بڑا ثواب، جہاں اللہ رسول کی باتیں ہو رہی ہیں، بلکہ مسلم شریف کی حدیث میں تو یہ ہے کہ جہاں اللہ اس کے رسول کا ذکر ہو تو ایک جماعت ہے فرشتوں کے سیاحین، وہ جمع ہو جاتے ہیں اور آسمان تک جمع ہو جاتے ہیں اور سب کے نام لکھتے ہیں، سب کے نام لکھ کر اللہ کی بارگاہ میں پیش کرتے ہیں کہ مولا یہ تیرے بندے ہیں جو تیرا ذکر کر رہے تھے۔ حدیث شریف میں ہے کہ رب کریم فرماتا ہے اے فرشتوں کیا انہوں نے مجھے دیکھا ہے؟ تو فرشتے کہتے ہیں نہیں۔ فرما اگر یہ مجھے دیکھ لیتے تو کیا کرتے؟ کہا مولا یہ تو اس سے زیادہ تیری عبادت کرتے اور تیرا نام لیتے۔ فرما اچھا وہ کیا کہتے؟ تو فرشتے کہتے ہیں مولا وہ جہنم سے پناہ مانگتے تھے اور جنت مانگتے تھے۔ فرما کیا انہوں نے جہنم کو دیکھا؟ عرض کریں گے کہ نہیں۔ فرما اگر یہ دیکھ لیتے تو کیا کرتے؟ کہا پھر اور تیرا خوف رکھتے اور زیادہ نجات مانگتے۔ اور کیا مانگتے تھے؟ جنت مانگتے تھے۔ فرما فرشتے تم گواہ رہنا کہ جو جہنم سے آزادی مانگتے تھے میں نے ان کی بھی مغفرت کر دی، اور جو جنت مانگتے تھے ان کو جنت عطا کر دی۔ ایک جملہ مسلم شریف ایک حدیث میں بہت ہی ایمان افروز۔ فرشتے کہتے ہیں مولا یہ تو وہ لوگ تھے جو اس کی محفل میں تیرے شامل تھے، लेकिन कुछ लोग ऐसे थे जो खाली दूर खड़े होकर इनका तमाशा देख रहे थे, महफिल में तो शामिल नहीं थे, दूर खड़े होकर देख रहे थे क्या हो रहा। तो रब्बे करीम फरमाता है कि फरिश्तों, जो बंदे मेरे मेरा जिक्र कर रहे थे, तो अब मेरी रहमत तकाजा यह है कि जो इनको देखने के लिए लोग खड़े थे, मैंने उनकी भी मगफरत कर दी। जो इन जाकिरीन बंदों को देखने खड़े हो गए, अल्लाह उनकी भी मगफरत कर दे, जाकिरीन बंदों के तोहफे। तो ये महफिल जो है वो फायदे से खाली नहीं, इसमें कुछ वक्त ज्यादा हो जाए तो आप उसको खातिर में मत लाइए। हम इतना वक्त पहले हम अर्ज कर चुके हैं, चबूतरों पर बैठकर पूरी पूरी रात गुजार देते हैं, पान की दुकान पर खड़े हो जाए, कोई पसंदीदा आदमी मिल जाए, एक एक घंटे खड़े होकर के उससे गुफ्तगू करते। तो अब अल्लाह के रास्ते में भी कुछ वक्त निकालना चाहिए। अभी तो गोया तहारत का बाब जो है वो जारी, लेकिन एक दो हदीसें और सुन लें आप, जो अभी तो नमाज शुरू नहीं हुई तो उसकी फजीलतें ये हैं जो मैंने बयान की आपसे। एक हदीस शरीफ में एक हुजूर अलैहिस्सलाम ने फरमाया कि मेरे गुलामों, क्या मैं तुम ऐसा काम बताऊं कि जो गुनाहों को महव कर दे और दर्जात को बुलंद करे। अर्ज की हुजूर जरूर बयान फरमाइए। तो इरशाद फरमाया कि नागवार वक्त हो, यानी दिल नहीं चाह रहा और वजू करे, और चल करके मस्जिद आए पैरों से, और एक नमाज से दूसरी नमाज का इंतजार करे, इसका इतना सवाब है जैसे जहाद में काफिरों की सरहद पर घोड़े को बांधा, यानी जहाद के लिए निकला, इसका इतना सवाब। और एक जगह मिश्कात शरीफ में यूं भी हदीस है कि सहाबाए करम अलैहिम रिदवान इंतजार फरमा रहे, आज हुजूर को कुछ ताखीर हो गई पहुंचने में। हुजूर अलैहिस्सलाम जब पहुंचे, सहाबा से पूछा क्या तुमने नमाज पढ़ी, सहाबा ने कहा हुजूर नहीं, हम आपका तो इंतजार कर रहे थे। तो हुजूर अलैहिस्सलाम ने फरमाया लो ये इनाम सुनो अल्लाह तबारक व तआला, अल्लाह तबारक व तआला ने इंतजार सलात को भी सलात बना दिया। यानी आप एक सवा एक बजे जमात, कोई अगर पौने एक बजे आ जाए वजू करके, कुछ पढ़े नहीं, फबेहा तिलावत करे, दुरूद शरीफ पढ़े, और अच्छा जितना गुड़ डालोगे उतना मीठा होगा। सिर्फ आप नमाज के लिए इंतजार कर रहे हैं कि जमात खड़ी होगी तो हम नमाज जमात के साथ नमाज पढ़ें। ये जितना आपने इंतजार किया ये भी नमाज ही का दौरान ही है, वही सवाब मिलेगा जो नमाज पढ़ने का सवाब। और चल करके मस्जिद आना यह भी बहुत बड़ा सवाब। और नागवार वक्त हो और वजू किया जाए, जैसे सर्दी है जी नहीं चाह रहा कि वजू किया जाए, और उस वक्त अगर वजू करे तो उसमें भी बहुत बड़ी नेकियां अल्लाह तबारक व ताला बहुत बड़ा इनाम इकराम फरमाता अपने बंदों पर। इसी तरह एक हदीस शरीफ में है, हजरत उस्मान गनी रदी अल्लाह अनु के गुलाम थे हिमरान, वो पानी लेकर हजरत उस्मान गनी रदी अल्लाह को वजू करा रहे, तो इतनी सर्दी थी कि उन्होंने कहा हजरत उस्मान गनी रदी अल्लाह अनु से, हुजूर रात तो बहुत ठंडी। तो फरमाया हां मैंने हुजूर अलैहिस्सलाम से सुना, यानी जो ऐसी ऐसे वक्त में वजू करे, सर्दी हो या वजू करना नागवार हो, अल्लाह तबारक व तआला उसके अगले पिछले गुनाह माफ फरमा देता। और बुखारी शरीफ और मुस्लिम में हजरत अबू हुरैरा रदी अल्लाह से दोनों मुहद्दिसीन ने हदीस को नकल फरमाया। एक सवाल मैं आपसे करता हूं, कल उम्मतें बहुत होंगी, उम्मत मोहम्मदी भी होगी, ये बताइए कि आपकी अलामत क्या है। जैसे शब मेराज के हदीस में है, हुजूर अलैहि सलाम फरमाद मुझ पर उम्मतें पेश की गईं, तो मैंने देखा कि मूसा अलैहि सलाम की इतनी उम्मत कसरत से थी, मुझे ये गुमान होने लगा शायद मूसा अलैहि सलाम की उम्मत मेरी उम्मत पर सबकत ले गई। लेकिन जब मेरी उम्मत पेश की गई तो फिर मैंने देखा कि मूसा अलैहि सलाम की पूरी उम्मत तो मेरी उम्मत का एक हिस्सा है, इतनी तादाद है हुजूर अलैहि सलाम की उम्मत की। तो अब कल आप मुझसे पूछें, मौलाना आप ही बताइए, कल मूसा अलैहि सलाम की उम्मत भी होगी, ईसा अलैहि सलाम की उम्मत भी होगी, उम्मत मोहम्मदी की अलामत क्या है। हुजूर अलैहि सलाम ने इरशाद फरमा कल मेरी उम्मत ऐसी हालत में लाई जाएगी कि उनके आजाए वजू जो है जहां जहां पानी लगता है ये चमकते होंगे। نورانی ہوں گے, پتہ لگ جائے پیارے مصطفیٰ کے غلام. اب جس کو ہو سکے اس چمک کو بڑھائے, یعنی یہ کہ اچھا وضو کرے, کامل وضو کرے. کیسا وضو کرے کامل؟ جس کے ہم نے کچھ مسائل آپ کے سامنے بیان کیے. کامل وضو یہ ہے کہ اچھی طریقے سے وضو کیا جائے اور مسواک بھی کی جائے, اعضاء جو ہیں وہ اچھی طریقے سے دھوئے جائیں کہ کوئی جگہ خشک نہ رہے. اور بلکہ ایک بات اور بتا دوں میں آپ کو کہ حضور علیہ السلام نماز پڑھا رہے, آپ کو سہو ہو گیا, کچھ چیز بھول گئے, تو آپ نے فرمایا تم لوگ اچھی طریقے سے وضو کیا کرو. مقتدی کا وضو اگر کامل نہ ہو تو امام بھول جاتا. اچھا, یہ ایک وجہ یہ ہے امام کے بھولنے کی, یہ نہیں کہ میں کسی نماز میں بھول گیا آپ کو سب کو ڈانٹوں گا بھائی تم لوگ وضو صحیح نہیں کر کے آتے, جاؤ پڑھو دوبارہ وضو کرو. نہیں, ایک وجہ امام کے بھولنے کی یہ ہے کہ مقتدی کا وضو کامل نہ ہو تو امام بھول جاتا. لیکن یہ بتائیے کہ کل امت محمدی کی جب پہچان یہ ٹھہری کہ ان کے اعضائے وضو چمکتے ہوں گے اور جو وضو ہی نہ کرے وہ کیسے پہچانا جائے گا؟ یہ رات میں بستر میں سو کر ایک 5 منٹ کا مراقبہ کریں, ہاں اللہ تعالی سے تعلق جوڑیں اور سوچیں کہ کل پھر جو نماز ہی نہیں ہے اس کی پہچان کیسے ہوگی. اس لیے حضور نے تو بتا دیا کہ میرے غلاموں کی پہچان یہ اعضائے وضو جو ہیں وہ نورانی ہوں گے, چمکتے ہوں گے, اور جو سرے سے وضو ہی نہ کرے وہ کیسے پہچانا جائے گا؟ یہ آپ آرام سے لیٹ کر اور سوچئے کہ کیا حال ہوگا. اللہ تبارک و تعالی بدبختی سے مسلمانوں کو محفوظ فرمائے, ہمیشہ وضو اچھی طریقے سے کریں اور کوشش کریں کہ غسل بھی اچھی طریقے سے کریں. وہ احتیاطیں ہم نے بیان فرما دیں, جو ہمارے طالب علم ہیں, جو علماء ہیں جن کو میں دیکھ رہا ہوں, وہ تبیان الوضو کا ضرور مطالعہ فرمائیں جو فتاوی رضویہ کی پہلی جلد میں اب شامل کر لیا گیا. ایک زمانے میں وہ ہمارے پاس تھا جو اعلی حضرت کے زمانے کا چھپا ہوا تھا, لیکن یہ دیکھ کر خوشی ہوئی کہ اب وہ رسالہ چھپ گیا اور فتاوی رضویہ کی پہلی جلد میں اس کو شامل کر لیا گیا. اہل علم حضرات کتاب الوضو اور اس رسالے کو ضرور ملاحظہ فرمائیں, جس میں اعلی حضرت نے جو باریکیاں بیان کی ہیں وہ ایک امام اور ایک فقیہ کا کام ہے, جو آپ نے ساری باریکیاں بیان کی. عام لوگوں کی دسترس وہاں تک نہیں جہاں تک اعلی حضرت فاضل بریلوی پہنچے, اس لیے ظاہر ہے کہ وہ امام تھے, اپنے وقت کے مجدد تھے. ساری نزاکتوں کو بیان کر دیا گیا, غسل میں کتنی نزاکتیں ہیں, وضو میں کتنی نزاکتیں ہیں, ان سب کو بیان کر دیا. اہل علم حضرات تو اس کا مطالعہ فرمائیے, جو عام مسائل ہیں وہ یہ فقیر حقیر بے توقیر آپ کے سامنے بیان کر رہا. ربنا تقبل منا انک انت السمیع العلیم, وتولینا یا مولانا انک انت التواب الرحیم, وصلی اللہ تعالی علی خیر خلقی سیدنا محمد وآلہ وصحبہ اجمعین. آج ہمیں ایک نکاح بھی پڑھانا ہے.